पाकिस्तान में 7 रात के 8, भारत में 8:30 और यहाँ हमारे स्टूडियोज की घड़ियों में सुबह के 10 बज रहे हैं। वॉइस ऑफ अमेरिका वॉशिंगटन की उर्दू सर्विस से मैं हूँ खालिद हमीद, खबरों के एक बुलेटिन के साथ। पहले अहम खबरों की सुर्खियाँ। अमरीकी सदारती दफ्तर व्हाइट हाउस ने वाज़ेह किया है कि अमरीका की ईरान से मुतालिक पॉलिसी में कोई नुमाया तब्दीली नहीं आई है। तर्जमान व्हाइट हाउस जेन साकी ने पीर को न्यूज ब्रीफिंग के दौरान सदर जो बाइडन के इस बयान की भी वजाहत की, जिसमें उनका कहना था कि अमरीका उस वक्त तक ईरान पर आयद माशी पाबंदियां नहीं हटाएगा जब तक ईरान सन 2015 के जौहरी माहदे के तहत यूरेनियम की अफजूदगी कम नहीं करता। इतवार को अमरीकी टीवी CBS पर नशर होने वाले इंटरव्यू में सदर जो बाइडन ने इस तासुर को रद्द कर दिया था कि अमरीका ईरान पर आयद पाबंदियां हटाकर मुजाकरात के लिए पहल करेगा। जब सहाफियों ने तर्जमान व्हाइट हाउस से इस सिलसिले में सवाल किया तो उनका कहना था कि अगर अमरीका को ईरान से मुतालिक पॉलिसी में कोई तब्दीली करना होगी तो वो मुख्तलिफ तरीके से की जाएगी। जेन साकी ने कहा कि ईरान के मामले पर अमरीका की वही पोजिशन है जो इससे कबल थी। अगर ईरान जौहरी माहदे की मुकम्मल पासदारी करता है तो अमरीका भी ऐसा ही करेगा। दूसरी जानिब अमरीकी महकमे खारजा के हुक्काम की जानिब से यह पासकश भी हो रही है कि वह बराह रास्त ईरान के साथ बातचीत करने के बजाय इत्तेहादियों के साथ मसले पर बात कर रहे हैं। महकमे खारजा के तर्जुमान नेट प्राइस ने पीर को सहाफियों से गुफ्तगू के दौरान कहा कि जहां तक ईरानी हुक्काम से बातचीत की बात है, हम वहां अभी नहीं पहुंचे हैं। उनके बकौल ईरान के मामले पर हम अपने दोस्तों, करीबी शराकत दारों और इत्तेहादियों समेत अमरीकी कांग्रेस को बाखबर रखना चाहते हैं। उधर ईरान के रहबर आला आयतुल्ला खामनेई ने सरकारी टीवी पर अपने एक बयान में कहा है कि अगर अमरीका चाहता है कि ईरान मुआहिदों की पासदारी करे तो उसे चाहिए कि तेहरान पर आए तमाम पाबंदियां उठा ले। उनके बकौल जब हमें यकीन हो जाएगा कि तमाम पाबंदियां उठा ली गई हैं तो हम अपने वादों की तरफ वापस पलट आएंगे। व्हाइट हाउस के तर्जमान ने सदर बाइडन की जानिब से चीनी हम मनसब से राबता न करने से मुतालिक सहाफियों के सवाल पर कहा कि सदर ने जापान, जनूबी कोरिया और ऑस्ट्रेलिया के रहनुमाओं से राबते किए हैं। इसमें कोई दो राय नहीं है कि चीन एक अहम मौजू है जिस पर सदर बाइडन ने आलमी रहनुमाओं से बात की है। सदर बाइडन ने भारत के वजीर आजम नरेंद्र मोदी से टेलीफोन पर बातचीत की है और इस बात का इरादा किया है कि अमरीका और भारत कोरोना वायरस से फैलने वाली वबा के खिलाफ जंग, माहौलियाती तब्दीली पर शराकतदारी की बहाली के साथ साथ आलमी मईशत की तामीर नौ के लिए मिलकर काम करेंगे। दोनों रहनुमाओं ने आलमी दहशतगर्दी के खिलाफ मिलकर मुकाबला करने के अज़्म का भी अदा किया और मुख्तलिफ आलमी चैलेंजेस के लिए करीबी राबता रखने पर इत्तेफाक किया। म्यांमार के दारुलहुकूमत में मुल्क में फौज की तरफ से हुकूमत का तख्ता उलटने के खिलाफ एहतजाजी मुजाहरे चौथे रोज भी जारी हैं और लोग फौजी हुकूमत की तरफ से आयद पाबंदियों की परवाह न करते हुए शहर की गलियों में इकट्ठे हो रहे हैं। पीर के रोज मुजाहरों में सरकारी मुलाजमीन, रेलवे मुलाजमीन, असातजा और दीगर शोबों से ताल्लुक रखने वाले कारकुन भी शामिल हो गए। अमरीकी सदर जो बाइडन और दीगर आलमी रहनुमाओं ने म्यांमार में फौज की तरफ से हुकूमत का तख्ता उलटने के इकदाम की मजम्मत करते हुए मुंतखब हुकूमत को फौरी तौर पर बहाल करने का मुतालबा किया है। अक्वामे मुत्तहिदा ने भी मुंतखब हुकूमत की फौरी बहाली का मुतालबा किया है। अक्वामे मुत्तहिदा की इंसानी हकूक से मुतालिक कौंसिल आज एक खसूसी इजलास में म्यांमार में जारी बहरान पर गौर कर रही है। न्यूजीलैंड ने म्यांमार के साथ हर किस्म के ताल्लुकात मुनक़ता करने और म्यांमार की फौजी क़यादत पर सफरी पाबंदियां आयद करने का ऐलान किया है। दिसंबर सन 2001 में भारतीय पार्लियामेंट पर दहशतगर्द हमले में मुजरिम करार दिए जाने वाले कश्मीरी बागी मोहम्मद अफजल गुरु की 8वीं बरसी पर नई दिल्ली के जेर इंतजाम कश्मीर में मंगल को एक आम एहतजाजी हड़ताल की गई, जिससे मुस्लिम अक्सरियती वादी कश्मीर के कई शहरों में कारोबारी जिंदगी मफलूज होकर रह गया। दुनिया की दूसरी बुलंद तरीन चोटी K2 को मौसम सरमा में सर करने की कोशिश में लापता होने वाले पाकिस्तानियों को पैमा मोहम्मद अली सतपारा, आइसलैंड के जॉन सिनोरी और चिली के हुआन पाब्लो मोर की तलाश खराब मौसम के बायस आर्जी तौर पर रोक दी गई है। एल्पाइन क्लब ऑफ पाकिस्तान के मुताबिक मौसम के साफ होने का इंतजार किया जा रहा है। दूसरी जानिब माहिरीन का कहना है कि इतनी शदीद सर्दी में किसी के जिंदा बच जाने के चांसेस न होने के बराबर रह जाते हैं। खबरें खत्म हुईं।
वॉइस ऑफ अमेरिका वॉशिंगटन से हम आपके लिए प्रोग्राम पेश कर रहे हैं राउंड टेबल।
السلام علیکم سامعین، شہناز عزیز حاضر ہے آج کی راؤنڈ ٹیبل کے ساتھ. آج ہم ایک بہت ہی اہم موضوع پر بات کرنے جا رہے ہیں، ایک ایسا موضوع جس نے دنیا بھر میں ہر شخص کی زندگی کو متاثر کیا ہے، COVID-19. لیکن یہ پوری انسانیت کی خوش نصیبی ہے کہ COVID-19 کی اب ایک نہیں بلکہ کئی ویکسین سامنے آئی ہیں اور دنیا بھر میں انہیں دیے جانے کا سلسلہ بھی شروع ہوا ہے. لیکن ہر ویکسین کی طرح اس کے بارے میں بھی غلط فہمیاں موجود ہیں اور سوشل میڈیا نے بڑھ چڑھ کر حصہ لیا ہے اس بارے میں غلط فہمیاں پھیلانے میں. تو میں نے سوچا کہ آج ہم آپ کو یہ بتائیں کہ یہ تمام ویکسینز جو سب دنیا بھر میں دی جا رہی ہیں بشمول پاکستان اور ہندوستان کے کیا ہیں، یہاں امریکہ میں کیا صورتحال ہے، جن ملکوں میں ہمارا پروگرام سنا جاتا ہے وہاں کیا صورتحال ہے، اور پھر سب سے بڑھ کر یہ کہ کب دنیا میں ہر شخص کو یہ ویکسین دی جا سکے گی، یعنی کم از کم ہر اس شخص کو جو ویکسین لگوانا چاہے. تو سامعین، سے پہلے کہ اس طویل گفتگو کی طرف جائیں جو بہت تفصیلی ہے، دیکھتے ہیں کہ پاکستان میں اس وقت ویکسین دیے جانے کی کیا صورتحال ہے. اس پر بات کرنے کے لیے فون پر میرے ساتھ لاہور سے ہیں ڈاکٹر جاوید اکرم صاحب، ایک بہت ہی ممتاز ماہر جراثیمی بیماریوں کے، لاہور کی یونیورسٹی آف ہیلتھ سائنسز کے وائس چانسلر ہیں اور پاکستان میں کرونا کے خاتمے کی کوششوں میں پیش ہیں. ڈاکٹر صاحب بہت شکریہ بات کرنے کا. تو سب سے پہلے تو یہی پوچھوں گی کہ اس وقت پاکستان میں جو ویکسین دینے کا آغاز ہوا ہے اس کی صورتحال کیا ہے، کون سی مزید ویکسینز آئیں گی پاکستان میں؟
میرا خیال ہے اب نیکسٹ ون ان لائن از کینسینو اور پھر ایسٹرازینیکا اور پھر سپٹنک 5. سم آف دیم ہیو بین آلریڈی رجسٹرڈ. سینو جو ہے نا جی وہ کل ہوپفلی ہمارے جو انٹرم ریلیز ہے ریزلٹس آ جائے گی کینسینو کا. تو اس کے بعد یہ رجسٹریشن اسی لیے رکی ہوئی ہے کہ کیونکہ جو ٹرائل ہم کر رہے تھے فیز 3 ٹرائل ان کے ریزلٹس آنے والے رہ گئے تھے، ادروائز تو وہ ساری فارمیلٹیز پوری ہوئی ہوئی تھی. کل ہم انٹرم ریلیز دے دیں گے تو ایک آدھے دن میں وہ ہو جائے گا، رجسٹر ہو جائے گی اور دی شپمنٹ از ریڈی ٹو کم. سو ویل بی گیٹنگ کینسینو پروبیبلی ود ان دس ویک کمنگ ویک. اینڈ دین سپٹنک 5 از آلریڈی رجسٹرڈ، ایسٹرازینیکا از آلریڈی رجسٹرڈ. سو آئی ایم شیور کہ ان اباؤٹ 2-3 ویکس دیر ول بی ایٹ لیسٹ 6 ویکسینز وچ ول بی اویلیبل ٹو پاکستانی پاپولیشن.
ڈاکٹر صاحب جیسے کہ آپ نے بتایا کہ 2-3 ہفتے میں پاکستانی پاپولیشن کو دینی شروع ہوں گی، تو یہ اب کہا جا رہا ہے کہ جو 60 سال سے کم عمر کے لوگ ہیں انہیں پہلے ویکسین دینے کا شروع کیا گیا ہے، کیونکہ یہ رپورٹس ہیں کہ افیکٹو نہیں ہے وہ اس سے بڑی عمر کے لوگوں پہ اتنی. تو لیکن دنیا بھر میں تو 60 سال سے بڑی عمر کے لوگوں کو دی جا رہی ہے پہلے ویکسین.
نہیں نہیں ایسا کچھ نہیں ہے. دیکھیں جو شروع کیا گیا ہے وہ صرف ہیلتھ کیئر ورکرز کو شروع کیا گیا. تو ہیلتھ کیئر ورکر جو ایکٹیو ورکرز ہیں وہ تو وہی ہیں نا جو 50 یا 60 سال کی پہلی عمر کے ہیں، ورنہ تو گورنمنٹ سے ریٹائرمنٹ ہو جاتی ہے. تو ابھی تو گورنمنٹ سرونٹس کو ہی اویلیبل ہے، ایون ہیلتھ کیئر ورکرز کے بھی جو گورنمنٹ میں امپلائڈ ہیں وہ پرائیویٹ سیکٹر کے ہیلتھ کیئر ورکرز کو بھی نہیں. تو دس از ناٹ ٹرو کہ وہ صرف 50 یا 60 سال کی عمر سے زیادہ اینی بڈی ول بی ایبل ٹو گیٹ اٹ. دیکھیں اس وقت تو گورنمنٹ کو ڈونیشن جو آئی ہے انہوں نے ڈونیشن کے لیے اپنی ترجیحات دی. ونس اٹس اویلیبل کمرشلی تو وہ مسئلہ ختم ہو جائے گا نا.
تو ڈاکٹر صاحب کس قیمت پہ دستیاب ہوگی عام آدمی کو یہ اگر یہ امپورٹ کی جائے؟
ابھی تو مجھے نہیں پتا کہ یہ، لیکن اتنی میرا نہیں خیال، $2-3 میں ہوگی ایک ڈوز. اوبیسلی یہ کینسینو کی ایک ہی ڈوز ہے لائف ٹائم اور اس کی دو ڈوزیں ہیں سینوفارم کی. تو اٹ ول ڈیپینڈ اپون دی ویکسین، وچ ویکسین آر وی ٹاکنگ. لیکن جو میرا خیال ہے ویکسینیشن جو ٹوٹل کاسٹ ہے وہ $10 کے قریب ہو اگر دو ڈوزز ہیں، شوڈ بی لیس دین $10. ابھی ایک اور ویکسین کی ہم ٹرائل کر رہے ہیں اس وقت، این ہوئی کی ایک ویکسین ہے چائنیز، تو ان کے ہم ٹرائل شروع کر رہے ہیں اس ہفتے سے. تو اس کے 3 ڈوزز ہیں، دیر آر 3 ڈوزز. تو ڈفرنٹ ویکسین ہیو ڈفرنٹ ڈوز شیڈیول، لیکن کینسینو کا ایک ہی ہے، سنگل ڈوز ہے.
تو ڈاکٹر صاحب کوویکس کے تھرو کون سی ویکسینز آ رہی ہیں پاکستان میں؟
کوویکس کے تھرو دیکھیں جو بھی آئے گی وہ تو ابھی میں نہیں بتا سکتا، وہ تو جو کوویکس کی جو کنسورشیم ہے اس نے ڈیسائیڈ کرنا ہے کہ انہوں نے کون سی تھرڈ ورلڈ یا ڈیولپنگ ورلڈ کو دینی ہے. بٹ پروپوسیبلی وہ ساری ہی آئیں گی، وہ جو بھی جہاں پہ بھی ان کو کیپیسٹی ملے گی وہ ادھر کوویکس میں. کنسورشیم کا مقصد یہ تھا ٹو سپورٹ دی ڈیولپنگ ورلڈ یا تھرڈ ورلڈ.
اور ڈاکٹر صاحب اس بات میں کہاں تک صداقت ہے کہ کچھ لوگ اخبارات کی خبریں ہیں یہ ساری کہ دینے کو تیار نہیں ہے ویکسین کو؟
دیکھیں وہ تھوڑے بہت جو لوگ ہوتے ہیں وہ تو ہوتے ہی ہیں, وہ تو obviously سوشل میڈیا اس وقت انفارچونیٹلی سو وائلڈ کہ اس کو ٹیم کرنا بھی امپاسبل ہے, اس لیے اس کا فرق نہیں ہے پڑتا. لیکن اوور آل آئی تھنک جو ہمارا ٹرائل ہوا تھا 18,000 پاکستانی کا کوئی مسئلہ نہیں تھا ان کو کسی کو بھی.
اور ویسے کووڈ کی کیا صورت حال ہے سر پاکستان میں؟
کووڈ ابھی ہے جی, تو کووکس اس وقت آئی تھنک پلیٹو ہو گیا ہے اور اس وقت فلیٹ ہے کرو, ہوپ فلی اٹ ول اسٹارٹ کمنگ ڈاؤن, ناٹ بیکاز آف ویکسینیشن ایز یٹ, بیکاز ویکسینیشن کا تو افیکٹ کم از کم ویل بی سیئنگ ان اباؤٹ 3 months ٹائم. لیکن اوور آل آئی تھنک ود چینجنگ ویدر اینڈ ود ایوری تھنگ اٹ ول امپروو تھنگز.
بہت بہت شکریہ ڈاکٹر صاحب, تھینک یو سو مچ.
تھینک یو جی.
یہ وائس آف امریکہ ہے, آپ ہمارے پروگرام فیس بک پر بھی براہ راست دیکھ سکتے ہیں, پتہ ہے facebook.com/VOA Urdu.
سمین بات کرتے ہیں اس وقت جو کووڈ 19 کے لیے ویکسینز ہیں امریکہ میں بھی اور دنیا بھر میں, اور ہمارے ساتھ دو ماہرین موجود ہیں, دونوں ہی ٹوسن ایریزونا سے ہمارے ساتھ ہیں. ڈاکٹر نفیس احمد صاحب جو ہیں وہ ماہر ہیں وائرل جو بیماریاں ہیں, اور ڈاکٹر رضوان شریف ان کا ڈائیگنوسٹک کا شعبہ ہے. تو ہم ان دونوں سے بات کرتے ہیں, اور بہت شکریہ پروگرام میں شرکت کرنے کے لیے. پہلے تو میں ڈاکٹر نفیس سے کہوں گی کہ اتنی لمبی چوڑی میں آپ کا پڑھ رہی تھی تو کام ہے آپ کا, اور خاص طور پہ ٹیچنگ میں, تو مختصراً اگر آپ اپنے بارے میں بتائیں.
میرا نام ڈاکٹر نفیس احمد ہے, میں پروفیسر آف مائکرو بایولوجی اینڈ امیونالوجی یونیورسٹی آف ایریزونا کالج آف میڈیسن میں ہوں. میری جو اسپیشلٹی ہے وہ وائرولوجی ہے. میں نے اپنے کریئر کے 40 سال کیسے وائرس بیماریاں پیدا کرتے ہیں, وائرس کیسے بدلتے ہیں جسے میوٹیشن کہتے ہیں, آپ لوگ سن رہے ہوں گے اس کا نام, ڈفرینٹ ویریئنٹ ہے, پھر اسے اسٹرین بھی کہا جاتا ہے. چینجز جو بدلتا ہے وائرس میوٹیشن, اس کا ایک انسان سے دوسرے انسان میں کتنی ایفیشینسی کے ساتھ جا سکتا ہے, کیسے بیماری پیدا کر سکتا ہے, اور پھر ان سب چیزوں کو سمجھنے کے بعد سے کیسے ڈائگنوسس ڈیولپ کی جائے, کیسے ٹریٹمنٹ ڈیولپ کیا جائے, اور کیسے ویکسین ڈیولپ کیا جائے, ٹارگیٹس ویکسین کے جو ہوتے ہیں, اس کے بارے میں میں نے اپنی زندگی کے 40 سال گزار دیے ہیں, اور ان 40 سالوں میں 30 سال سے میں یہاں پہ یونیورسٹی آف اریزونا میڈیکل اسکول میں میڈیکل اسٹوڈنٹس کو پڑھاتا ہوں, مائکرو بایولوجی, امیونالوجی, انفیکشس ڈیزیزز, امیونوپیتھالوجی اس شعبے میں کافی دنوں سے, اور اس میں ایپیڈیمیولوجی بھی لائی جاتی ہے جو آپ سن رہے ہوں گے آج کل, ماسکنگ اینڈ سوشل ڈسٹینسنگ اور گیدرنگ کو اوائڈ کرنا, یہ ایپیڈیمیولوجیکل میجرس بھی بہت ضروری ہیں وائرس کو یا بیکٹیریا کو یا انفیکشس ڈیزیزز کو پریونٹ کرنے کے لیے. اور جو سب سے بڑا ٹول انسان کے پاس ہے وہ ہے ماس لیول آف ویکسینیشن, جس کی وجہ سے نہ جانے کتنی بیماریاں جو ہیں اس دنیا سے ختم کی گئی ہیں, اور آنے والے دنوں میں انہیں ہینڈل کیا جائے گا.
ڈاکٹر صاحب شکریہ. اور ایک بات جو ڈاکٹر صاحب نے نہیں کہی وہ یہ ہے کہ ٹیچنگ میں ایکسلنس کے انہیں کتنے سارے اوارڈ ملے, اور ظاہر ہے کہ آپ کو اندازہ ہوا ہوگا ان کے تجربے کا بھی. ڈاکٹر رضوان شریف, آپ اگر تھوڑا سا اپنے شعبے کے بارے میں اور اپنے بارے میں بتائیں.
میں نے کراچی یونیورسٹی سے ماسٹرز اور پھر مڈل ایسٹ ٹیکنیکل یونیورسٹی سے پی ایچ ڈی کیا تھا مائکرو بایولوجی میں. 1984 سے میں نے شروع کیا تھا ڈائگنوسٹک لیب میں کام کرنا, اور فی الحال میں یہاں پہ امریکہ میں تقریباً 12 سال سے ڈائگنوسٹک لیب کا ڈائریکٹر ہوں.
شکریہ آپ دونوں کا پروگرام میں آنے کے لیے. میں ڈاکٹر نفیس آپ سے شروع کروں گی. امریکہ میں اس وقت 2 ویکسین استعمال کی جا رہی ہیں, موڈرنا اور فائزر کی جو ویکسین ہے, اور بہت سارے ٹرائلز بھی ہو رہے ہیں, تو مختصراً اگر آپ بتائیں کہ کون کون سی ویکسینز اور فرق کیا ہے, کس وجہ سے مختلف ہیں ایک دوسرے سے.
میں اس سے پہلے کہ موڈرنا اور فائزر پہ جاؤں, میں ایک مثال دے دوں کہ پولیو ایک ایسی ڈیزیز ہے اب بھی جس میں جو ہے بڑے آسانی کے ساتھ ایک انسان سے دوسرے انسان میں جاتی ہے, فیکل اورل ٹرانسمیشن کہتے ہیں, اور کافی لوگ انفیکٹ ہوتے ہیں, اور 1-2% لوگوں کو پیرالیسس ہوتی ہے, اور اگر یہ 6 مہینے تک رہ جاتی ہے تو یہ پھر ختم نہیں ہو پاتی. تو اگر دیکھا جائے انسان پولیو کی وجہ سے بہت سے لوگ ہینڈی کیپٹ ہوئے ہیں, جیسے کہ آپ کا ایک بازو چلا گیا, آپ پیر ڈیفارم ہو گئے, کبھی کبھی چاروں بازو چلے گئے. ساؤتھ ایشیا میں تو بہت سے لوگ جو ڈیفارمڈ ہیں, جن کے لمبس وہ بیگنگ میں ہوتے ہیں, جب میں بچپن میں یہ دیکھتا تو مجھے بہت ہی اس چیز نے متاثر کیا. اور جب پولیو ویکسین لگنے لگی اور لوگ جو ہے پھر پولیو سے بچنے لگے تو یہ ڈسیبلٹی ایک طرح سے ختم ہونے لگی. اب دنیا میں صرف دو ہی جگہ ہے جہاں پولیو رہ گیا ہے, اور یہ صرف ایک ویکسین ہی ہے جو پولیو کو ختم کر کے اور انسان کی جو ڈسیبلٹی ہوتی تھی پولیو سے وہ ختم کرے گی. اس نے انسان کو اسمال پاکس سے بچایا, میزلز مومس ریبیلا سے بچایا, پولیو آلموسٹ ختم ہونے والا ہے. تو ویکسین جو ہے یہ ایک طرح کی بلیسنگ ہے اور یہی انفیکشس ڈیزیز سے نجات دلائے گی. تو ابھی آپ نے پوچھا
ڈاکٹر, پہلے ایک سوال اور پوچھ لوں آپ سے کہ کیا آپ کبھی کسی ویکسین کی تیاری میں شامل رہے؟
میں نے ویکسین خود بنائی تو نہیں ہے, لیکن اس کے ٹارگیٹ تک ڈیولپمنٹ میں, جیسے کہ کیا وائرس کا یا بیکٹیریا کا جو ہے ویکسین میں استعمال ہونا چاہیے, میں امیونوجینک ریسپانس ہیں, یہ چیزیں میں وہاں تک پہنچا ہوں. لیکن ڈیولپمنٹ ویکسین کی ہوتی ہے بایو ٹیک کمپنی میں, فارماسیوٹیکل کمپنی میں, تو وہ پھر ڈفرینٹ شعبہ ہے. ہم لوگ کا ریسرچ کا ہے جو کہ آئیڈینٹیفائی کرتا ہے کہ کیا ویکسین کا ٹارگیٹ ہونا چاہیے, تھرو آؤٹ ریسرچ ہوتی ہے. اور ایک اور میں بات بتا دوں کہ ہم کافی یہ سنتے ہیں کہ کووڈ ویکسین بہت جلدی بن گئی اور ایک سال میں, تو آج تک مین کائنڈ کی ہسٹری میں کوئی ویکسین نہیں بنی. تو میں آپ کے جو سننے والے ہیں ان کو بتاتا چلوں کہ کووڈ ویکسین بنی ضرور ہے جلدی, بیکاز ٹیکنالوجی امپروومنٹ ہوئی, لیکن اس وائرس کے بارے میں جانکاری بہت دنوں سے چل رہی ہے. کرونا وائرس جو ہے نزلہ زکام, اباؤٹ 10-30% کنٹریبیوٹ جو ہے کرونا وائرس کرتا ہے, اسے کامن کرونا وائرس کہتے ہیں. وہ چار طرح کے ہوتے ہیں. پھر 2002 میں ایک بڑا خطرناک کرونا وائرس ہے جس کا نام پڑا تھا سارس ون وائرس, کیونکہ بہت لوگوں کو مارا اس نے, لیکن کم لوگ انفیکٹ ہوئے. ایک آدھ سال میں وائرس میوٹیٹ ہوا اور لیس ویرولنٹ ہو گیا, ختم ہو گیا. 2012 میں ایک اور وائرس آیا سعودی عربیہ یمن سے, جس کا نام پڑا تھا مڈل ایسٹرن ریسپیٹری سنڈروم کرونا وائرس, وہ بھی کرونا تھا, وہ بھی اسی طرح کی ڈیزیز کاز کر رہا تھا, لیکن وہ محدود رہا مڈل ایسٹ تک. اور پھر امریکہ میں بھی کئی کیسز ہوئے جو لوگ وہاں سے سفر کر کے آئے. تو یہ پچھلے 10-15 سال میں اس طرح کے جو کرونا وائرس جو زیادہ خطرناک بیماری کاز کرتے ہیں, ان کے بارے میں جانکاری چل رہی تھی, ویکسین ڈیولپمنٹ چل رہا تھا, تو وہ نالج بیس تھا ہم لوگوں کے پاس. جب یہ دوسرا وائرس آیا کووڈ, جس کا نام پڑا سارس ٹو وائرس, تو کافی جانکاری تھی اس کی کہ بھائی امیون ریسپانس میں کون سی پروٹین استعمال ہوگی. تو وائرس کی سب سے اوپری سطح استعمال ہوگی جس کا نام اسپائک پروٹین ہے. اور پھر ٹیکنالوجی نئی ڈیولپ ہو رہی ہے 5-10 سال سے. تو ایک ٹیکنالوجی کا نام ہے ایم آر این اے ویکسین. ایم آر این اے کا مطلب یہ ہوا کہ جو لوگ ذرا بھی بایولوجی سمجھتے ہیں, تو انسان کے جسم میں جو انفارمیشن جمع ہوتی ہے وہ ڈی این اے میں ہوتی ہے, ضرورت پڑتی ہے تو وہ ایم آر این اے بنتا ہے, ایم آر این اے پروٹین بن جاتی ہے. تو موڈرنا اور فائزر جو دو کمپنیاں ہیں, انہوں نے جو ویکسین کا جو کینڈیڈیٹ لیا وہ ایم آر این اے ہے, مطلب کہ ڈی این اے اور پروٹین کے بیچ کا میسنجر. اور ایم آر این اے اس لیے ہے کہ اس کو سنتھسس کی جا سکتی ہے لیب میں, اٹ کین بی یہ مشین میں بنایا جا سکتا ہے, بجائے اسے آپ گرو کریں ہیومن سیلس میں یا اینیمل سیلس میں, اس میں کوئی سیل کلچر نہیں ہے, صرف اسے مشین سے سنتھسائز کیا گیا ہے. تو وہ ایم آر این اے جب آپ کے اندر باڈی میں انجیکٹ کیا جائے گا تو وہ پروٹین بنے گا, پھر امیون سسٹم اس پروٹین کے ساتھ ریئیکٹ کرے گا اور اینٹی باڈیز بنائے گا اسی وائرس یا بیکٹیریا کے پروٹین کے خلاف, اور اس میں کرونا وائرس میں اسپائک پروٹین کے خلاف. تو وہ اینٹی باڈی تیار رہتی ہے, جب انفیکشن آتا ہے تو اینٹی باڈی وائرس کو پکڑ لیتی ہے, ایک طرح سے کہا جائے تو اس طرح سے پکڑتی ہے کہ وائرس پھر انفیکٹ نہیں کر سکتا ہے ہیومن سیلس پہ, اسے روکا جاتا ہے. یہ ایم آر این اے ویکسین ہے, یہ فائزر کی بھی ہے اور یہ موڈرنا کی بھی ہے. ایم آر این اے ویکسین میں ایک ایشو ہے کہ اسے کافی لوور ٹیمپریچر پہ اسٹور کیا جاتا ہے, اس لیے کہ ایم آر این اے جو ہے روم ٹیمپریچر پر زیادہ دیر تک نہیں رہ سکتا. ایک اور فائدہ ہے ایم آر این اے ویکسین دینے میں کہ آپ نے جسم میں اینٹی باڈی بنائی, وائرس کو پکڑ لیتی ہے اور سیلس کو انفیکٹ نہیں کرنے دیتی ہے. جب آپ کے جسم میں وائرس کی پروٹین بنتی ہے ایم آر این اے کے ذریعے, تو ایک اور رسپانس ہوتا ہے جس کا نام ہے ٹی سیل رسپانس. اور ٹی سیل رسپانس کو آپ یہ سمجھ لیجیے کہ ایک بیک اپ رسپانس ہے, کہ اگر مان لیا اینٹی باڈی تھوڑی کمزوری دکھا رہی ہے تو ٹی سیل ریسپانس جو ہے وہ وائرس جن سیلس کو انفیکٹ کرے گا اس کو ٹی سیلس اس کو کل کر دیں گے. تو یہ ایڈوانٹیج ایم آر این اے ویکسین.
اچھا ڈاکٹر صاحب, اس سے پہلے کہ ہم دوسری ویکسین سے جائیں, میں کچھ سوال پوچھنا چاہوں گی ڈاکٹر رضوان سے. ڈاکٹر صاحب تھوڑا سا آپ یہ بتائیے کہ بار بار ظاہر ہے یہ بات کہی جاتی ہے کہ ایک نیا وائرس ہے, گو کہ ڈاکٹر نفیس کی بات سن کے بھی اندازہ ہوا کہ ایسا نیا بھی نہیں ہے یہ وائرس, لیکن جو تشخیص ہے اس وائرس کی, تو گزشتہ ایک سال میں کیا کیا آپ کو تبدیلیاں نظر آئیں اس تشخیص میں؟
دوسرا یہ کہ یہ بالکل نئی چیز تھی. اس کی ڈائگنوسس جو اس کی اس فیملی کے دوسرے وائرسز ہیں ان کی ڈائگنوسس تو ہو رہی تھی, مگر ابھی اس نوول وائرس کی جو کووڈ 19 کے نام سے جان رہے ہیں, اس کی تشخیص کے لیے دو میجر میتھڈ ہیں. ایک کہلاتا ہے پولیمریز چین ری ایکشن اور دوسرا کہلاتا ہے اینٹیجن ڈیٹیکشن. یہ دونوں میں موسٹلی یوز ہو رہے ہیں اور یہ دونوں کے دونوں ابھی ابتدائی مراحل میں ہیں. ایف ڈی کی طرف سے ان کی اپروول پراپر نہیں ہوئی ہے, چونکہ اس کا ایک خاص ریگرس پروسیس ہوتا ہے اس کو ریکگنائز کرنے کا کہ کون سے میتھڈ افیکٹو ہوں گے. اور ابھی ایف ڈی اے کی طرف سے ایمرجنسی یوز آتھرائزیشن ہوئی ہے کہ یہ دونوں میتھڈ یوز ہو سکتے ہیں. زیادہ تر پولیمریز چین ری ایکشن یوز ہو رہا ہے اور اس میں ایم آر این اے کو ڈیٹیکٹ کرتے ہیں, اور دوسرے نمبر پہ جو یوز ہو رہا ہے وہ اینٹیجن ڈیٹیکشن ہے جو کافی جگہوں پہ یوز ہو رہا ہے, اور دونوں کافی افیکٹو ہیں دونوں کی تشخیص میں.
اچھا تو جو ٹیسٹ ہوتے ہیں یہ پاکستان میں یا انڈیا میں بہت مہنگے ہیں یہ ٹیسٹ اب بھی, تو اس کی کیا وجہ ہے؟ کیا امریکہ میں بھی اتنے ہی مہنگے ہیں یہ تشخیص کرنے کے لیے؟
یہ آپ صحیح کہہ رہی ہیں کہ امریکہ میں جو بھی ٹیسٹ ہوتے ہیں اس کی کچھ پرائسنگ ہوتی ہیں, اگر ان کو کنورٹ کر کے دیکھا جائے تو پاکستان اور انڈیا میں یہ جگہوں پہ بھی لگ بھگ وہی پیسے لگیں گے.
اچھا.
مگر چونکہ وہاں کی کرنسی کی فرق ہے ایکسچینج ریٹ کا, اس لیے مثال کے طور پہ ابھی ایک عام لیب میں اگر آپ ٹیسٹ کرائیں تو ان کی جو اسٹینڈرڈ چارجز ہیں $70 کے قریب ہیں, $70 to $100 کے بیچ میں رینج کرتی ہیں اس کی کاسٹ. اس کو انڈین یا پاکستانی کرنسی میں کریں تو اور زیادہ بن جاتے ہیں, مقابلتاً کم ہے وہاں پہ, میں یہ کہوں گا.
اچھا ڈاکٹر نفیس, یہ تو بات ہوئی دو جو ویکسین امریکہ میں استعمال ہو رہی ہیں اس وقت, اور جیسے کہ آپ نے بتایا کہ کولڈ چین کی وجہ سے ظاہر ہے ان کی پھر لاجسٹک بہت مشکل ہے ان کو کسی اور ملک میں بھیجنا, اور خاص طور پہ کسی ایسے ملک میں جہاں اتنا مینٹین کرنا مشکل ہو کہ کس ٹیمپریچر پہ رکھا جائے. تو دوسری کون سی ویکسینز ہیں؟
دو اور ویکسین جو ہے, ایک تو ابھی جو جانسن جانسن کی جو ویکسین بنی ہے امریکہ میں, یہ جانسن جانسن بہت پرانی کمپنی ہے, یہ ویکسین ہے ایڈینو وائرس بیسڈ ویکسین. ایڈینو وائرس جو ہے ایک ایسا وائرس ہے, وہ بھی کامن کولڈ نزلہ زکام 10-30% حصہ کرونا وائرس کے ساتھ ایڈینو وائرس اور رائنو وائرس یہ بھی نزلہ زکام کرتے ہیں. انفلوئنزا تو ہوتا ہی ہوتا ہے, پیرا انفلوئنزا ہوتا ہے, تو ایڈینو وائرس ہم لوگ زیادہ تر لوگ اس کے لیے سیرو پازیٹیو, مطلب ہمارے جسم میں وہ ہے. جانسن جانسن نے کیا کہ اسپائک پروٹین جو ہے جو کرونا وائرس کی ہے, وائرس دو طرح کے ہوتے ہیں, آر این اے وائرس, ڈی این اے وائرس. کرونا وائرس آر این اے وائرس ہے, تو انہوں نے آر این اے کو لے کے ڈی این اے بنایا اور ڈی این اے کو جو ہے انہوں نے ایڈینو وائرس ویکٹر میں ڈال دیا. تو جب اگر ڈی این اے بن گیا, ڈی این اے بہت اسٹیبل ہے, ڈی این اے روم ٹیمپریچر پر کافی دنوں تک رہ سکتا ہے. تو جانسن جانسن نے اپنے تینوں ٹرائل کمپلیٹ کیے ہیں اور انہوں نے ایمرجنسی آتھرائزیشن کے لیے ایف ڈی اے کو اپلیکیشن ڈالی ہے, اور 2-3 ہفتہ لگے گا اس میں یہ ویکسین اپروو ہوگی. اس ویکسین کا ایڈوانٹیج یہ ہے کہ یہ فی الحال تو یہ کہہ رہے ہیں کہ جو ڈیٹا ریلیز ہوا ہے سنگل ڈوز, ایک ڈوز دی جائے گی, اور یہ ویکسین ٹرائل انہوں نے کئی جگہ کیا ہے, ساؤتھ افریقہ بھی اس میں شامل ہے اور ساؤتھ امریکہ بھی شامل ہے, اور اس کی افیکیسی جو ہے وہ موڈرنا اور فائزر کے برابر تو نہیں ہے, لیکن اباؤٹ 72-80% اس کی بھی افیکیسی ہے. تو یہ تو ہو گئی آپ کی جو ہے ایڈینو وائرس ویکسین. فورتھ ویکسین جو کہ قریب ہے, وہ بھی ٹرائل میں چل رہی ہے ساؤتھ افریقہ میں, جس کا ٹرائل ہو رہا ہے, اس ویکسین کا نام ہے نوو ویکس. نوو ویکس جو ہے ویکسین بنا رہی ہے پروٹین ویکسین. یہ ایک ٹریڈیشنل ویکسین ہے جو کہ ہم پہلے استعمال کر چکے ہیں ہیومن باڈی میں, جیسے ہیپیٹائٹس بی کی ویکسین ہے وہ پروٹین ویکسین ہے, ہیومن پیپلوما وائرس کی ویکسین ہے وہ پروٹین ویکسین ہے. تو اس کی بھی جو ہے اسٹوریج بڑی آسان رہے گی, اور لیکن وہ دو ڈوز میں دی جائے گی. اور ساؤتھ افریقہ میں جو ٹرائل چلا ہے انہوں نے دیکھا ہے کہ ویکسین کی افیکیسی تو اباؤٹ 89% امریکہ میں ہے اور جگہ ہے, لیکن ساؤتھ افریقہ کا جو ویریئنٹ آیا ہوا ہے جس کا نام آپ بہت زور و شور سے سن رہے ہیں اور ساؤتھ افریقہ میں وہ ڈومیننٹ بھی ہو گیا ہے, تو تھوڑی ویکسین کی افیکیسی کم ہو گئی ہے, لیکن 60% افیکیسی اباؤٹ اس ویکسین کی ہے. تو یہ دو ویکسین زیادہ ملکوں میں جا سکیں گی.
تو ڈاکٹر صاحب, موڈرنا اور فائزر جو ہے, کیا یہ ویکسین صرف مغربی ملکوں میں یعنی یورپ اور امریکہ میں ہی دی جا رہی ہے یا دنیا کے دیگر علاقوں میں بھی؟
ساؤتھ ایشیا میں ڈیولپنگ کنٹریز ہیں وہ بھی فائزر اور موڈرنا کی ویکسین کو آرڈر کر رہے ہیں. مڈل ایسٹ کے کنٹریز نے فائزر ویکسین کو کافی انہوں نے آرڈر کیا اور وہ اپنے یہاں لگا بھی رہے ہیں. تو جو شہر ہیں اور جو بڑے بڑے ہاسپٹلس ہیں, میٹروپولیٹن سٹی ہیں, تو وہاں تو -80 degrees فریزر ہے جہاں ریسرچ لیب ہے وہاں تو ہیں, لیکن رورل گاؤں میں جانے کے لیے ذرا تھوڑی مشکلات ہوں گی اس میں. لیکن یہ جو ایڈینو وائرس ویکسین جو جے این جے کی ہے اور نوو ویکس ہے, ان کی آسانی سے ڈسٹریبیوشن ہو سکے گا.
اچھا,
رسپانس ان کا کافی اچھا ہے. لیکن موڈرنا اور فائزر کا 95% ہے وہ بہت ہائی ہے, لیکن اگر کوئی ویکسین 70% سے اوپر افیکیسی ہوتی ہے تو وہ اسے اچھا مانا جائے گا.
تو ایک بار پھر ڈاکٹر رضوان, آپ سے میں یہ پوچھوں گی کہ جس میں بہت بات ہوئی کہ اینٹی باڈیز جو ہوتی ہیں جس میں اگر کسی کو ایک دفعہ ہو جائے یہ وائرس تو پھر اس کے جسم میں خود بخود اگر وہ بچ جاتا ہے تو اینٹی باڈیز پیدا ہوتی ہیں, تو کیا اوسط ہے مطلب لوگوں کا جو بیمار ہوتے ہیں اور اس کے بعد ان کے نہ بیمار ہونے کے چانس ہوتے ہیں یا نہیں ہوتے اس کے بعد؟
اچھا, جہاں تک یہ والا وائرس ہے COVID-19, اس کے بارے میں ڈیٹا ابھی اویلیبل نہیں ہے کہ کتنے دن تک اس کی ویکسین افیکٹو ہوگی. اس کے اوپر کام ہو رہا ہے اور اس میں کچھ وقت لگے گا کہ کوئی ایسا ڈیٹا مل جائے. مگر نارملی کچھ ویکسینس ایسے ہوتے ہیں جن میں لائف لانگ امیونٹی مل جاتی ہے, کچھ ویکسین ایسے ہوتے ہیں جیسے فلو کا وائرس ہے, نارمل کامن فلو, تو امیونٹی ہر بار چونکہ نئی اسٹرینس آ جاتی ہیں اس لیے اس کی امیونٹی باقی نہیں رہتی. تو یہ ابھی کہنا قبل از وقت ہوگا COVID-19 کے حوالے سے کہ اس کی افیکیسی کتنے عرصے رہے گی.
ویسے جیسے کہ آپ نے کہا کہ ابھی یہ اتنا نیا وائرس ہے, لیکن اس میں آپ کو پتہ ہی کہ اخبارات مختلف اپنی یونیورسٹیز کے حوالے سے اور سائنسی جریدوں کے حوالے سے ریسرچ دیتے رہتے ہیں. تو ابھی یل یونیورسٹی کی ایک اسٹڈی آئی تھی کہ عورتوں کے مقابلے میں مردوں کے COVID-19 سے مرنے کا امکان 1.7% زیادہ ہوتا ہے. تو یہ کوئی فیکٹ,
یہاں تک میں سمجھتا ہوں عورتوں میں کچھ بنیادی فرق ہوتا ہے مردوں عورتوں میں, ان میں ہارمونل اور جینیٹک فرق ہوتا ہے. تو ڈیزیز کی خلاف جب مدافعت کی قوت تھوڑی زیادہ ہوتی ہے ان جنرل, مگر اگین یہی چیز اس بارے میں بھی کہہ سکتے ہیں کہ 1.7% جو میری اسٹڈی میں نے دیکھی نہیں ہے, اگر ہے زیادہ تو یہ میرے خیال ایک نیچرل بات ہے, مگر ڈاکٹر نفیس میرا خیال ہے اس معاملے میں زیادہ بہتر رائے دے سکیں گے.
اگر رضوان صاحب کہیں کہ دیکھیے جو جینڈر ڈفرینس ڈیزیز ہوتی ہیں اس میں ہارمونس بڑے امپورٹنٹ رول پلے کرتے ہیں. کافی وائرس میں پتا ہے, ہیپیٹائٹس ہے اور بھی ادرس ہیں, آٹو امیون ڈیزیز ہیں, کہ ہارمونس پلے جو ہے وہ کافی امپورٹنٹ رول پلے کرتے ہیں ڈیزیز پروگریشن میں.
اچھا,
ایک تو یہ ریزن ہو سکتا ہے. تو اور باقی ابھی جیسے رضوان صاحب فرما رہے تھے کہ ابھی بہت سالڈ ڈیٹا سامنے نہیں آیا ہے کہ کیوں ڈفرینسز ہیں, لیکن جینڈر ڈفرینسز جو ہوتے ہیں جیسے عورت اور مردوں میں جو مختلف بیماریاں ہوتی ہیں, ایک تو ہوتی ہے دوسری ایک تو ہوتی ہے ان کی انڈر لائن کنڈیشن کا فرق کبھی کبھی ہوتا ہے, اور دوسرا ہوتا ہے کہ ہارمونس کا ہوتا ہے کس لیول کیا ایجز ہیں لیڈیز کی, تو ہارمون کا ریگولیشن جو ہے مختلف ہوتا ہے ڈفرینٹ ایجز میں. جینڈر ڈفرینس عورت میں یا ایشین میں اور وائٹ امریکن میں اور بلیک امریکن میں, تو یہ جینیٹک اور ہارمونس اور باقی انڈر لائن کنڈیشن جیسے کس کو کون کون سی بیماریاں ہیں یہ چیزیں ڈپینڈ کرتی ہیں.
یہ وائس آف امریکہ ہے, آپ ہمارے پروگرام فیس بک پر بھی براہ راست دیکھ سکتے ہیں, پتا ہے facebook.com/VOA Urdu.
اچھا ڈاکٹر صاحب, تھوڑا سا بات کرتے ہیں پاکستان کی اور انڈیا کی. پاکستان میں ابھی ویکسین دینے کا آغاز ہوا ہے اور جو ویکسین دی جا رہی ہے وہ چین کی سائنو فارم کمپنی کی تیار کردہ ہے, لیکن اب اس وقت جو ٹرائلز کا غالباً آخری مرحلہ ہے वो कैंसिनो का है, जो एक ऐसी वैक्सीन है जिसमें वही खूबी है जो आपने बताया जॉनसन एंड जॉनसन के बारे में कि उसकी बूस्टर डोज देने की जरूरत नहीं है। तो थोड़ा सा अगर आप इन वैक्सीन के बारे में हमें बताएं और ये कि इंडिया में कौन सी वैक्सीन इस्तेमाल की जा रही है।
दो चाइनीज वैक्सीन का पाकिस्तान में ट्रायल हुआ है या चल रहा है या पाकिस्तान में डोजेज लगने लगे हैं, तो उसमें तो एक वैक्सीन जो अभी आपको बताया वो एडिनो वायरस वैक्सीन है, जॉनसन जॉनसन या एस्ट्राजेनिका टाइप की एडिनो वायरस वैक्टर जो मॉडर्न टेक्नोलॉजी वाली वैक्सीन है। और दूसरी जो चाइना की वैक्सीन है वो ट्रेडिशनल वैक्सीन है जिसको कहते हैं हम लोग किल्ड वैक्सीन, वायरस को ग्रो कीजिए और उसे किल कर दीजिए। वही वैसी ही वैक्सीन इंडिया वाली वैक्सीन भी है जो जो इंडिया ने एंडोजेनस तैयार की है। ये उस तरह की वैक्सीन है जैसे कि इन्फ्लुएंजा और फ्लू की वैक्सीन का शॉट हर साल लगता है इंसान को। तो ये वैक्सीन जो है ये तो बिल्कुल सेफ है, इसमें जो है बस वायरस को ग्रो किया आपने, पहले आप पहचानिए वायरस को क्या है, ग्रो किया उसको किल किया, उसके बाद उसको इंजेक्ट किया जाता है, उसमें एंटीबॉडी रिस्पॉन्स बनता है। उस वैक्सीन में टी सेल का जो प्रोटेक्टिव रिस्पॉन्स नहीं बनता है, टी सेल पार्टिसिपेट करते हैं वैक्सीन में उसमें भी, लेकिन उनका वो प्रोटेक्शन नहीं देते हैं, वो मतलब प्रोटेक्ट नहीं कर पाते हैं। तो वो वैक्सीन भी सही है और उसे स्टोरेज जो है 4 डिग्री पे भी रखा जा सकता है काफी देर तक, जो उस समझ लीजिए प्रोटीन टाइप की वैक्सीन है। और एडिनो वायरस तो इस तरह की वैक्सीन इंडिया पाकिस्तान के लिए ज्यादा मुनासिब होगी, इसलिए कि गांव में ले जाएंगे तो स्टोरेज की आसानी है। तो और कैसी जो चाइना की वैक्सीन की अभी आपने बात की है जो दो है, तो चाइना ने बहुत से मुल्कों में ट्राई किया, सऊदी अरेबिया में उसका भी ट्रायल हुआ है, तुर्की में हुआ है, बहुत सी जगह में हुआ है। एफिकेसी सबकी थोड़ी मुख्तलिफ है लेकिन अब बहुत ज्यादा फर्क नहीं है, कहीं आप बता रही कहीं।
जी हाँ डॉक्टर, बर्तानिया में भी, बल्कि ये जो दूसरी है कैंसिनो उसके बर्तानिया में भी ट्रायल्स हुए, यूएई में भी। तो बल्कि यही मैं आपसे पूछना चाहूंगी कि जो मुख्तलिफ ज़ाहिर हर मुल्क की जो पॉपुलेशन होती है जिसपे ट्रायल होते हैं, तो क्या कोई ऐसा जेनेटिक फर्क है लोगों में कि एक ही वैक्सीन का मुख्तलिफ मुल्कों में मुख्तलिफ असर हो?
देखिए हर वैक्सीन की जो ट्रायल जो होती है उसमें सिलेक्टेड लोग जो है पार्टिसिपेंट्स होते हैं जिसको कोहोर्ट कहते हैं, उन्हें सिलेक्ट किया जाता है बेस्ड ऑन एज, जेंडर, ज्योग्राफिक रीजन, और उसमें जो है हर चीज सिमिलर नहीं होती। इंसान जो है उसका जो इम्यून सिस्टम जो होता है उसमें एक जेनेटिक होता है जिसको कहते हैं HLA, आपने सुना होगा HLA की उस वक्त ज्यादा जरूरत पड़ती है जब ऑर्गन ट्रांसप्लांट होता है, उसका मैचिंग किया जाता है। हर इंसान का HLA मुख्तलिफ है, इंसान पैदा होता है तो HLA का एक पोर्शन अपने माँ से लेता है, एक पोर्शन अपने बाप से लेता है, और वो दोनों मिलाकर उसका HLA बनाते हैं। लेकिन उसमें छोटे छोटे फर्क होते हैं जो आपको डिस्टिंग्विश करते हैं, आपको पहचानते हैं कि ये आपका HLA है। तो ये काफी डिफरेंसेस की वजह से एफिकेसी हर जगह अलग अलग होती है। फिर ये भी है कि भाई जब वैक्सीन आप दे रहे हैं तो वैक्सीन की कंडीशन क्या थी, क्या वैक्सीन काफी स्टेबल थी या आपने काफी लास्ट डोज दिया कई दिन टेम्परेचर पर ठीक से नहीं रख पाए, तो ये भी चीज है। और जो तीसरा जो इम्पोर्टेंट फैक्टर है कि आप अगर एक ही वैक्सीन माँ को लगाएं, बच्चे को लगाएं और बाप को लगाएं, तीनों में अगर आप मेजर करेंगे तो रिस्पांस का फर्क होता है। तो हमारे जो अंदर के जेनेटिक फैक्टर्स हैं ये भी हिस्सा लेते हैं कि कितना इफेक्टिव इम्यून रिस्पॉन्स होगा। जैसे कुछ लोगों को इम्यून रिस्पॉन्स होते ही नहीं, बहुत कम होता है, और कुछ लोगों को बहुत अच्छा होता है। तो इसलिए जो ट्रायल होता है इसीलिए डिफरेंट जगहों पर करते हैं कि भाई हर जगह का जेनेटिक मेकअप, उनका इन्वायरमेंटल फैक्टर और उनकी अंडरलाइन कंडीशन, उनकी बीमारियां, उनके रहने का तरीका, वो सबको कंसिडर किया जाए ताकि वैक्सीन ग्लोबल बनाई जाए। जो वैक्सीन ज्यादा मुल्कों में जिनका ट्रायल किया जाता है उससे ज्यादा अच्छा रिजल्ट पता चलता है कि ये कैसा परफॉर्म करेगी जब फील्ड में जाएगी।
रिजवान सर, ये सवाल मुझे पहले ही पूछना चाहिए था, ये बताइए कि इस वक्त कोविड 19 की सूरत हाल क्या है अमेरिका में, मुख्तलिफ स्टेट्स में जो है?
जैसा आपको भी हमें सबको पता है कि ये अभी सबसे हम वर्ल्ड वाइड लीडर हैं इसमें, मतलब इन्फेक्शन रेट में, मगर अल्हम्दुलिल्लाह पिछले चंद दिनों में हमने महसूस किया है कि इसका रेट अब कम हो रहा है, यानी इन्फेक्शन का पॉजिटिव रेट भी कम हो रहा है, उसके अलावा हॉस्पिटलाइजेशन रेट भी थोड़ा डिक्लाइन कर रहा है,
टेस्ट रेट भी थोड़ा सा कम नजर आ रहा है। तो एक ट्रेंड नजर आ रहा है पिछले चंद हफ्तों में कि ये नीचे की तरफ जाने शुरू हुआ है ग्राफ। अभी उसकी मेन वजहें आपको पता ही है, लोगों की समझ में शायद आ गया है या लोग ज्यादा प्रैक्टिस कर रहे हैं। तो मेन तीन रीजन है इससे बचने की, सोशल डिस्टेंसिंग, हैंड वॉशिंग और मास्क, और साथ साथ अब वैक्सीनेशन भी शुरू हो गई है। उसका रिजल्ट भी तकरीबन डेढ़ महीने पहले वैक्सीनेशन का सिलसिला शुरू हुआ है, तो उसका रिजल्ट आना शुरू हो गया है मेरा ख्याल।
क्या है इस तनासुब जो वैक्सीनेट करने का है लोगों को?
टारगेट तो है 1 मिलियन रोज का, मगर अभी मेरा ख्याल है वो पूरा नहीं कर पा रहे हैं। उसकी वजह से लॉजिस्टिक्स रीजन है, सेंटर्स पूरी तरह डेवलप नहीं हुए हैं, साथ साथ उनके उनके अपने जो मसाइल है। फॉर एग्जाम्पल ये क्योंकि यहाँ पे COVID-19 की जो वैक्सीन है वो mRNA वाली, उसकी स्टोरेज की रिक्वायरमेंट ये है कि उसको -80°C के ऊपर स्टोर कर सकते हैं, वरना उसकी एफिकेसी खत्म होने लगती है। तो वो फैसिलिटीज अभी डेवलप हो रही हैं, हर जगह नहीं है, बड़े शहरों में है, छोटे शहरों में और छोटे हॉस्पिटल्स में या ये फैसिलिटीज नहीं है, तो स्लो है थोड़ा। मगर उम्मीद है कि बहुत जल्द इसको ये लोग कंट्रोल कर लेंगे और बेहतरी आएगी इंशाल्लाह।
तो वैक्सीन देने का तरीकाकार वही है जैसे फ्लू की वैक्सीन दी जाती है, यानी हर हॉस्पिटल में अगर वो मेंटेन कर सकें कोल्ड चेन को तो किसी भी हॉस्पिटल में लगाई जा सकती है।
जी हाँ जी हाँ, क्योंकि हॉस्पिटल के साथ साथ अब जो मुख्तलिफ वॉलग्रीन्स टाइप के स्टोर हैं, फार्मेसीज हैं, उनको भी ऑथराइज कर रहे हैं कि एक फार्मेसीज है जो ऑफर कर रही है कि वो ये सर्विस प्रोवाइड कर सकती है। उनके स्टाफ की ट्रेनिंग हो चुकी है या हो रही है, और साथ साथ वो लॉजिस्टिक्स डेवलप कर रहे हैं कि वो वहाँ पे शुरू कर सके इंशाल्लाह और मजीद इम्प्रूवमेंट होगी।
मैं ऐड कर दूं कि जो आप पूछी थी कि रेट ड्रॉप है, वो अब जो डेटा है अभी कल का, उसमें 15% ड्रॉप हुआ है केसेस अमेरिका में।
अच्छा।
ये बिग ड्रॉप है 15% जी। जो वैक्सीन का है अभी जो है पिछले 3 दिनों में 1.3 मिलियन डोजेस का जो इन्होंने टारगेट पूरा कर लिया है अमेरिका में। तो आई थिंक अब ये सूरत हाल हो गई है कि अब वैक्सीन की कमी पड़ गई है। मतलब एक ऐसा वक्त आया था कि वैक्सीन स्टोरेज में ज्यादा थी, लग कम रही थी, लेकिन अब जो है फुटबॉल स्टेडियम को इस्तेमाल किया जा रहा है। जैसे अभी ब्रॉन्क्स में आपने सुना होगा कि जो यांकी का जो स्टेडियम है उन्होंने जो है उस सेटअप खोल दिया है। इसमें एक ही प्रॉब्लम है कि जो वैक्सीन कोविड की और जो दूसरी वैक्सीन लगती थी, इसमें सोशल डिस्टेंसिंग को मेंटेन रखना है। तो जैसे आप पहले इंटर होइए, रजिस्ट्रेशन होगा, फिर आप आगे बढ़िए, वहां पे आपको वैक्सीन लगेगी, फिर आप एक और जगह 15-20 मिनट तक इंतजार कीजिए कि कोई एलर्जिक रिएक्शन तो नहीं हो रहा, चूंकि एक ये इसका साइड इफेक्ट आया हुआ है कि कुछ लोगों में इसमें जो कुछ इंग्रेडिएंट्स हैं, जैसे फैट के एक इंग्रेडिएंट है जिसका नाम है पॉलीइथिलीन ग्लाइकोल पैक PEG, इससे लोग कंफ्यूज हो गए हैं। पिग नहीं है भाई, PEG इट्स लाइक अ ग्लाइक पॉलीइथिलीन ग्लाइकोल। ये फूड में इस्तेमाल होता है, शैम्पू में इस्तेमाल होता है, कुछ लोगों को इससे एलर्जी है। तो उसे ऑब्जर्व करने के लिए भी एक जगह होनी चाहिए जहाँ कोई आपको देखे और एपिनेफ्रिन वगैरह तैयार रखे, ताकि अगर एलर्जी हुई तो, क्योंकि हर इंसान की एलर्जी पता नहीं होती कि भाई आपको क्या एलर्जी है।
शुरू में डॉक्टर नफीस ने जो बात की थी पोलियो की, तो पोलियो वैक्सीन के साथ जो एक प्रॉब्लम है, खैर उस तरह का तो नहीं उसमें दर्जे हरारत, लेकिन उसको भी ठंडा रखना होता है। तो बहुत दफा ऐसा हुआ कि बच्चों को ऐसी वैक्सीन दे दी गई जिसमें ख्याल नहीं रखा गया था उस तरह से ठंडा रखने का, और वैक्सीन जो है खराब हो गई थी। तो अगर ऐसा COVID-19 की वैक्सीन के साथ हो कि वो वैक्सीन मौसर ना हो, तो क्या उसका कोई नेगेटिव असर होगा या कुछ भी असर नहीं होगा?
मेरा ख्याल है चूंकि ये mRNA है यहाँ पे जो यूज हो रही है अमेरिका में, या दूसरी वैक्सीन जो प्रोटीन वैक्सीन हैं, दूसरे टाइप की वेक्टर वैक्सीन है, मैं नहीं समझता हूँ कि उससे कोई नेगेटिव इफेक्ट होगा। नुकसान के चांसेस कम है, मगर अगर होगा तो मेरे ख्याल माइनर होगा।
तो डॉक्टर फिर से ये जो वक्फा है उन वैक्सीन का जिसमें बूस्टर दिया जाना जरूरी है, तो कितना है आमतौर से?
तो अभी जो दो वैक्सीन है जैसे कि ये दी जा रही है, मॉडर्ना और फाइजर का वक्फा होना चाहिए आइडियली 3 हफ्ता। तो आपने फर्स्ट डोज दिया, उसके 3 हफ्ते के बाद आपको सेकेंड डोज। तरीका ऐसा चल रहा है अमेरिका में कि जो आपने फर्स्ट डोज लिया जिस दिन, उसी दिन आपको सेकेंड डोज का अपॉइंटमेंट मिल जाएगा।
موڈرنا کی جو ویکسین ہے اس کا وقفہ ہے 28 days, اور ایسٹرازینیکا جو لندن میں بنی تھی آکسفورڈ کے ساتھ اس کا بھی 28 days ہی تھا وقفہ. اور زیادہ تر جو ویکسین ہوتی ہیں ایک مہینے سے کبھی کبھی 6 months تک بھی وقت ہوتا ہے جیسے اور دوسری ویکسین ہے, لیکن ان کا جو ہے وقت ہی ہے. لیکن اگر کوئی مس کر جاتا کسی وجہ سے, وجہ یہ بھی ہو سکتی ہے کہ آپ نے پہلی ویکسین لی اور جب دوسرا آپ کا شاٹ آیا تو آپ کو فون آ گیا کہ بھائی یہ شاٹ ابھی اویلیبل نہیں ہے, آیا نہیں ہے, یہ بھی ہو سکتا ہے کہیں کہیں, تو اس سلسلے میں آپ 6 months تک بھی ویٹ کر سکتے ہیں. یہ ضروری ہے کہ دوسرا شاٹ لگے وقت پہ, اگر دیر ہو رہی ہے تو بھی لگے, کبھی کبھی کوئی وجوہات ہو جاتی ہے جس کی وجہ سے تھوڑی دیر ہو جاتی ہے, تو سیکنڈ شاٹ لگنا چاہیے. کچھ لوگوں کو پہلا شاٹ لگا ہلکا ریسپانس ہوا, دوسرا شاٹ لگا تو ریسپانس بہت اچھا ہو گیا, جو کہ سال تک تو لگنا چاہیے. ابھی رضوان صاحب بتا رہے تھے کہ ابھی کوئی سالڈ ڈیٹا نہیں ہے کہ بتا سکیں کہ بھائی کتنے دن تک اس کی ڈیوریبلٹی رہے گی, کتنے دن ویکسین لاسٹ کرے گی, کیونکہ جو لوگ کووڈ سے انفیکٹ ہوئے تھے ریکور ہو گئے ہیں ان میں بھی جو ہے اینٹی باڈی بہت عرصے تک رہ نہیں پا رہی ہے, تھوڑی لو ہو جاتی ہے. جی, ایک چیز اور ایڈ کر دوں گی, تو ابھی جو یہ کافی ڈبیٹ آپ سنتی ہوں گی کہ بھائی جو شاٹ آ گئے ہیں پہلے سب کو لگا دو بعد میں آ جائے گا, تو ابھی پھر انہوں نے سوچا اور اس کے بعد سینئر اسٹریٹجی ہوئی کہ جسے پہلا شاٹ لگ رہا ہے لیٹس میک شیور کہ اس کا دوسرا شاٹ بھی اویلیبل ہے, تو یہ ابھی اسٹریٹجی چل رہی ہے. تو جو جب بھی آپ سنیں کہ 100 million ڈوز گورنمنٹ آرڈر کر رہی ہے, اس کا مطلب یہ ہو گیا کہ 200 million شاٹ ڈوز کا مطلب ہو گیا کہ ایک انسان کے لیے 2 shots. اب جو نئی گورنمنٹ آئی ہے ان لوگوں نے ڈیفینس ایکٹ کو ایکٹیویٹ کیا ہے اور امید کر رہے ہیں کہ 200 million ڈوزز کا انتظام جو ہے اگلے 3 to 4 months میں ہو جائے گا.
رضوان صاحب, اس میں جن لوگوں جو لوگ اس وائرس کا شکار ہوئے تو اس کے بارے میں بھی ہمیں بہت سے حقائق بدلتے ہوئے نظر آئے. شروع میں یہ کہا جا رہا تھا کہ صرف بڑی عمر کے افراد ہیں, بچوں کا کہا گیا کہ 5 years سے اوپر اور 14 years سے چھوٹے بچوں کے بہت کم امکان ہے وائرس کا شکار ہونے کے, لیکن پھر آہستہ آہستہ نا چیزیں بدلتی گئیں. تو تازہ ترین کیا ہے, آپ لوگ جب تشخیص کرتے ہیں تو کیا آپ کو نظر آتا ہے کہ کون سے افراد سب سے زیادہ شکار ہو رہے ہیں وائرس کا؟
ان جنرل تو یہ اس میں ہم نے دیکھا ہے اور رپورٹ جو ہیں کہ ہر عمر کے لوگ بچوں سے لے کر کے بڑے تک اس کا شکار ہو رہے ہیں, مگر زیادہ تر کیسز جو ایکٹیو بیماری کے ہیں وہ عمر رسیدہ لوگوں میں ہیں, نوجوانوں میں بھی ہو رہے ہیں, مگر نوجوانوں میں اکثریت ایسی ہے جن کو سمپٹمس نہیں ہوتے یا اسمپٹومیٹک ہوتے ہیں, مطلب ان کو بھی نہیں پتا ہوتا اور کسی اور کو بھی نہیں پتا ہوتا ہے کہ ان کو کوئی یہ آلریڈی یہ کیری کر رہے ہیں بیماری. تو اور بچوں میں بھی نظر آیا ہے یہ کافی کیسز, تو یہ کہنا مشکل ہے کہ بھائی یہ گروپ ہے جو سیف ہے, نہیں ایسا نہیں کہہ سکتے, ہر گروپ کے اور ہر ایج کے لوگ اس سے متاثر ہوئے ہیں, مگر بڑی عمر کے لوگ اور اسپیشلی وہ جن کے انڈر لائن کنڈیشن ہے, ہیلتھ کی کوئی اور پرابلم ہے, شوگر ہے اور باقی دوسری پرابلمس ہیں, ان کے انفیکشن کے ریٹس زیادہ ملے ہیں.
تو کیا بچوں کو تو یہ ویکسین نہیں دی جا رہی نا؟
جی ہاں, بچوں میں ابھی 18 years سے کم عمر کے بچوں میں ویکسین ابھی ریکمینڈ نہیں کی.
تو ڈاکٹر صاحب, ڈاکٹر نفیس سے میں یہی پوچھوں گی کہ پاکستان میں مسئلہ انہوں نے کہا کہ کیونکہ بچے ٹرائلز میں شامل نہیں ہیں تو اس لیے بچوں کو ویکسین نہیں دی جائے گی, لیکن جو پھر بچے جو بیمار ہو رہے ہیں ان کا کیا ہوگا؟
بچوں میں بھی 3 types کی بیماریاں ہیں, ایک تو ہے بچوں کو انفیکشن ہو رہا اور کچھ نہیں ہو رہا بڑوں کی طرح, ایک بچوں کو منیمل ڈیزیز ہو رہی ہے کم, اور ایک بچوں کو ایک گروپ ہے بچوں کا جن کو کہ انفیکشن کے 2-3 months کے بعد سے ڈیزیز ہو رہی ہے جو انفلامیٹری ڈیزیز ہے, لیکن اوور آل جو ہے بچوں میں انفیکشن ریٹ تو ہے لیکن سیویئرٹی نہیں ہے. اسی لیے آپ سن رہے ہیں کہ اسکول اب کھلنے کا گائیڈنس آنے والا ہے اگلے ہفتے, تو بچوں میں ڈیزیز ہے, جیسے کچھ بچے اوبیس ہیں ان کو زیادہ ہے, لیکن جو بچوں میں جو کنسرننگ ڈیزیز ہے اس کا نام یہی ہے انفلامیٹری ڈیزیز آف چلڈرن, جو کہ 3 months کے بعد سے شروع ہوتی ہے, بڑوں میں بھی یہ ڈیزیز ہے اور بچوں میں بھی ہے, لیکن جیسے رضوان صاحب فرما رہے تھے کہ سیویئرٹی جو ہے وہ 75 کے اوپر کی زیادہ ہے, 65 کے اوپر کی زیادہ ہے, ویسے ہاسپٹلائزیشن میں ینگ لوگ بھی بہت شامل ہیں, کافی 40 سے 25 से लेके 45 तक के लोगों से भी हॉस्पिटल भरा है, लेकिन उनका सर्वाइवल ज्यादा है उनका, और ट्रीटमेंट भी काफी आगे है, मोनोक्लोनल एंटीबॉडी है, रेमडेसिविर है, तो थिंग्स आर बेटर, जो पहले से ज्यादा अच्छा है, इसलिए अब डेथ रेट भी कम हो रहा है। और
हम वॉइस ऑफ अमेरिका वाशिंगटन से आपसे मुखातिब हैं।
तो मैं ये जो अभी आपने बात की कि अब ये जो मुख्तलिफ इसमें तब्दीलियां हो रही हैं वायरस में, तो डॉक्टर साहब पहले तो कंसर्न सबसे बड़ा यही है लोगों के दिल में कि उन्होंने वैक्सीनेशन कर लिया और पता लगा कि वायरस ने अपनी शक्ल बदल ली, तो क्या तब भी कारगर साबित होगी जो वैक्सीन इस वक्त दी जा रही है, या वो उस वक्त कारगर नहीं होगी?
अभी आजकल जो वैक्सीन चल रही है इनका इनका जो आप समझ रहे जो सीक्वेंस है इनके एमआरएनए का, प्रोटीन का, डीएनए का, वो सेम है जो कि शुरू में वायरस है, लेकिन ये वायरस तो म्यूटेट करता है। वायरस का तो ये फिजियोलॉजी है कि जब भी वायरस एक से दो बनता है तो फर्क पड़ जाता है। कोरोना वायरस जो कोविड है इसमें कम पड़ता है, इन्फ्लुएंजा वगैरह में बहुत ज्यादा पड़ता है। कोरोना वायरस में इसलिए कम पड़ता है कि इससे जो गलती करने की जो प्रोसेस है वायरस की, वो कोरोना वायरस में उसका छोटा सा कंट्रोल है, इसलिए कम हुआ एक साल में। अब आप ये जो वेरिएंट आए ये बहुत शक्लें बदली है, लेकिन हमने सिर्फ सुना 3 या 4 के बारे में। क्यों सुना? कि ये देखा कि भाई जो यूके में और साउथ अफ्रीका में और ब्राजील में और एक न्यूयॉर्क में भी आया था बहुत पहले, ये ट्रांसमिशन इसका ज्यादा है। कि जैसे ये समझिए कि अगर 100 पार्टिकल्स पहले ट्रांसमिशन कर रहे थे तो अब 10 पार्टिकल ही जाके इन्फेक्शन कर देगा दूसरे इंसान। अब सुनने में आया है कि जो नया पेपर आया है कि ये वायरस थोड़ा लोगों को ज्यादा टॉक्सिक भी किल भी कर रहे हैं। ये देखा गया है कि जो करंट वैक्सीन है और जो ये 3 वायरस स्ट्रेन चेंज हुए हैं, तो यूके वाले में तो ज्यादा फर्क नहीं आया, लेकिन साउथ अफ्रीका और ब्राजील वाले में वैक्सीन की एफिकेसी घट के 60-50% हो गई है, डिपेंडिंग चाहे वो कोई वैक्सीन हो, चाहे J&J की हो या मॉडर्ना हो, फाइजर हो, एस्ट्राजेनेका हो, सबकी इसमें किसी इन वायरस से घट गई है। लेकिन 60% भी बहुत अच्छी खासी एफिकेसी, इसका मतलब ये है कि 60% लोगों को सीवियर डिजीज नहीं होगी, हॉस्पिटल नहीं जाएंगे, तो आपने कुछ प्रिवेंट किया। और दूसरा ये है कि अब इसे कैसे हम रोकें, तो रोकने का तरीका ये है कि आप मास्क लगाइए, सोशल डिस्टेंस रखिए, वैक्सीन लेने के बावजूद भी वही प्रिकॉशंस रखिए जो आप पहले कर रहे थे। वायरस तो जो म्यूटेट हो रहा है, और वायरस म्यूटेट उस वक्त होगा जब आप उसे अपॉर्चुनिटी देंगे दूसरों को इन्फेक्ट करने की। वायरस उसी वक्त बदलेगा जब वो लोगों में जाके इन्फेक्शन करेगा, अगर उसे आप रोक दें तो वायरस का म्यूटेशन रुक सकता है। तो इसके बारे में बात करते हैं कि ये जो साउथ अफ्रीका वाला वेरिएंट और ब्राजील वाला वेरिएंट जो आ गया, अमेरिका में भी रिपोर्ट हो गया, तो अब क्या होगा? तो सबसे बड़ी जो ब्लेसिंग ये नए प्लेटफॉर्म वैक्सीन की है, जो mRNA और DNA वैक्सीन जो एस्ट्राजेनेका की है, J&J की है, और चाइनीज वैक्सीन में जो एडिनो वायरस वेक्टर की, उसमें उसका फायदा ये है कि उसे आप जब जी चाहे बदल सकते हैं, क्योंकि वो मशीन से बनती है, सिंथेसाइजर से आप उसको ट्वीक कर सकते हैं। जैसे मान लिया वायरस का ऊपरी हिस्सा 2 जगह बदल गया है, 3 जगह, आप जाके वैक्सीन को 2-3 जगह बदल दीजिए, 1-2 हफ्ते में आप जो वैक्सीन को बदल के आप नई वैक्सीन बना लेंगे। फिर उसकी जो है एक ट्रायल करनी पड़ेगी, सेफ्टी 1 ट्रायल ओनली, और सेफ्टी ट्रायल में लगेगा 1 मंथ, और उसके बाद से वो नई फॉर्मुलेटेड वैक्सीन तैयार हो जाएगी, जो हम लोगों को सब लोगों को 3rd डोज में लगने के चांसेस हैं इस वक्त। अब अगर ये बुक किया वेरिएंट, साउथ अफ्रीका वाला वेरिएंट अगर अमेरिका में डोमिनेट नहीं करता है या पूरी दुनिया में नहीं जाता है, तब तो वैक्सीन की एफिकेसी सही रहेगी। और अगर साउथ अफ्रीका वाला वेरिएंट बदल गया तो ये इम्कान है कि एक और डोज देना पड़ेगा नई वैक्सीन के साथ, ये चांसेस हैं।
लेकिन उसकी तैयारी में वक्त नहीं लगेगा,
उसको बनाने में, इन वैक्सीनों में वक्त नहीं लगेगा जो नए प्लेटफॉर्म की है, mRNA, फाइजर, मॉडर्ना या DNA, जॉनसन एंड जॉनसन, और एक चाइनीज वैक्सीन भी है एडिनो वायरस की, चूंकि ये सिंथेसाइज वैक्सीन है। लेकिन जैसे जो किल्ड वैक्सीन है जैसे एक चाइनीज वैक्सीन भी है, इंडिया वाली वैक्सीन है, तो उसमें वायरस को ग्रो करना पड़ता है। इस वायरस को ग्रो करने के लिए एक खास लैब की जरूरत है जो हर जगह मौजूद नहीं है। इंडिया में तो कई वायरस का काम बहुत दिनों से हो रहा है, बहुत लैब चाइना में है, पाकिस्तान में भी हो सकता हो, फैसिलिटी तो वो लैब होती है, उसको ग्रो करना पड़ता है, फिर उसको किल करना पड़ता है, उसकी क्वालिटी टेस्टिंग होती है, उसमें थोड़ा वक्त लगता है। लेकिन ये mRNA वैक्सीन में और DNA वैक्सीन में वक्त कम लगता है। तो इसमें एक ये फायदा है कि अगर वायरस बदल गया, ये आ गया, डोमिनेट हो गया और एफिकेसी वही रही जैसे कि देखा गया 60%, तो एक थर्ड डोज भी लगने के चांसेस काफी हैं। और अगर वायरस आता है और बदल के वो विरुलेंट हो जाता है, ट्रांसमिशन कम हो जाता है, तो उस वक्त का डिस्कशन डिफरेंट रहेगा। लेकिन फाइजर मॉडर्ना ने ऑलरेडी वैक्सीन को डेवलप कर लिया, उन्होंने कहा था कि वो ऑलरेडी बना रहे हैं। दो तीन हफ्ता पहले उनका ऐसे ही रिलीज था कि वो जो ये नया साउथ अफ्रीका स्ट्रेन है उसकी सीक्वेंस के मुताबिक उन्होंने वैक्सीन को बनाने की तैयारी शुरू कर दी।
सवाल मैं करना चाहूंगा डॉक्टर साहब, डॉक्टर नफी से।
जी सर।
जी जी। वो ये इस बात के क्या इम्कान है कि ये वाला वायरस फ्लू की तरह म्यूटेट नहीं करेगा, या इसको क्या प्रिडिक्ट किया जा सकता है?
प्रिडिक्शन ये कि इसका म्यूटेशन उतना नहीं होगा जितना इन्फ्लुएंजा का होगा। इन्फ्लुएंजा वायरस के साथ दो चीजें, एक तो उसके अंदर कोई प्रूफ रीडिंग एबिलिटी नहीं है, कंट्रोल म्यूटेशन को कंट्रोल करने की कुदरत नहीं है वो, और दूसरा जो है इन्फ्लुएंजा वायरस हर स्पीसीज में पाया जाता है, बर्ड्स में और हर एनिमल्स में। अब कोरोना वायरस ये भी है, बैट में है और अदर एनिमल्स में है, बट म्यूटेशन के चांसेस उतने नहीं है। लेकिन ये हो सकता है कि आने वाले 3-4 साल में ये चांसेस हो सकते हैं। मतलब ये कहना एकदम 100% श्योरिटी के साथ तो बहुत मुश्किल है, लेकिन हो सकता है कि अगले 2-3 साल तक वैक्सीन चेंज होती रहे, अगर वायरस ऐसे ही बदलता रहा, अगर लोगों ने अपना बिहेवियर नहीं बदला। तो अगर बिहेवियर बदलने का मतलब ये है कि भाई पार्टियां बंद कीजिए, बाजार में जबरदस्ती जाना कम कीजिए, जहां जाइए वहां डबल मास्क लगाइए। अब तो डबल मास्क का रिकमेंडेशन है, चूंकि जो 5 वायरस पार्टिकल इन्फेक्शन कर सकता है जो कि पहले 100 करता था, तो डबल मास्क कीजिए, हाथ धोइए जैसे आपने बताया रिजवान साहब, वॉशिंग हैंड, तो ये सब चीजें मेंटेन रखना बहुत जरूरी है। ये इंसान को जो है पूरा जो प्रिवेंशन के जो पब्लिक हेल्थ मेजर्स बताए गए हैं, ये रिसर्च के बिना भी बताए जा रहे हैं।
पाकिस्तान में मैंने देखा कि बहुत ही बेहतियाती है लोगों में, मतलब जब मैं वहाँ की बात भी करती हूँ तो यही पता लगता है, ना तो कोई मास्क पहनता है, ना कोई सोशल डिस्टेंसिंग है, बहुत कम है, मतलब बहुत ही कम। तो मगर बहुत ही ये कोई मुद्दा ही है कि वहाँ पर इतना वायरस फैला नहीं, और अभी एक दूसरी लहर आई थी तो उसके बाद फिर कंट्रोल हो गया, तो इसकी कोई खास वजह?
इसकी वजह, एक वजह तो जो जनरली समझ में आती है वो ये कि वहाँ के हाइजीनिक कंडीशन जो है वो इस तरह की नहीं है जैसे यहाँ पे है या यूरोप में या अमेरिका में। तो इन जनरल इम्यूनिटी जो होती है, एक जनरल जो तमाम बीमारियों के साथ साथ होती है, वो मुदाफियत की कुवत थोड़ा ज्यादा है वहाँ पे लोगों में।
लेकिन फिर इंडिया में इतना क्यों फैला अचानक जंगल की आग की तरह? इंडिया में तो बहुत ज्यादा फैल गया।
तो मैं इसमें ऐड कर दूं कि इंडिया में बहुत इसलिए फैला कि इंडिया की तो आबादी भी बहुत ज्यादा है ना,
अकॉर्डिंग
इंडिया 90 बिलियन पीपल है। एक स्टडी आई थी यूके से जिससे मैं अग्री करता हूँ तकरीबन 5-6 महीना पहले, कि अगर आप इंडिया को भी देखें और जैसी क्राउडिंग वहां देखें, उतना इन्फेक्शन इंडिया में नहीं हुआ जितना के रेट ऑफ इन्फेक्शन आप अमेरिका और इंडिया को कंपेयर करें।
जी।
तो इंडिया अभी अमेरिका से नीचे है और अमेरिका आगे है, और इंडिया की पॉपुलेशन अमेरिका से 3-4 times हायर है। लोग जो है शहरों में बम्पर टू बम्पर लोग वॉक करते हैं तो जैसे लगता है बम्पर टू बम्पर ट्रैफिक है, इंसान का जिस्म दूसरे इंसान के जिस्म से लड़ता है, इस तरह से वहाँ क्राउडिंग है।
बिल्कुल।
तो एक स्टडी मैंने जिक्र किया था कि ये जो 4 कोरोना वायरस जो कॉमन कोल्ड कॉज करते हैं हर साल, नजला जुकाम, हर आदमी कहता है फ्लू हो गया, तो फ्लू वायरस जरूरी नहीं है कि वही करे। उसमें पैरा फ्लू होता है, कोरोना होता है, डीनो होता है, राइनो होता है,
انڈیا میں میرے خیال سے پاکستان میں بھی شاید یہ ٹرو ہوگا, ینگ لوگ زیادہ ہیں وہ, ان میں جو ہیومن کرونا وائرس کی کچھ امیونٹی ہے, تو یہ جو کووڈ ہے چونکہ یہ بھی کرونا وائرس ہے تو ان کرونا وائرس کی کراس ری ایکٹیویٹی میں کچھ پروٹیکشن ملتا ہے ان کو, اس لیے وہاں پہ ریٹ کم ہونے کی یہ بھی وجہ ہے کہ وہاں زیادہ تر لوگ ہیومن کرونا وائرس سے پازیٹیو ہیں.
تو ڈاکٹر صاحب, ہرڈ امیونٹی جو ہے اس کو پیدا کرنے کے لیے کیا یہ جو اس وقت ایک طریقہ ہے کہ سب سے, خیر ہیلتھ ورکرز کا تو سمجھ میں آتا ہے, لیکن جیسے سب سے پہلے بڑی عمر کے لوگوں کو, پھر ان سے کم عمر کے, اور پھر ان سے کم عمر کے لوگوں کو ویکسین دی جائے گی, تو یہ طریقہ کار صحیح ہے؟ بالکل,
یہ طریقہ اس سے صحیح بھی ہے. دیکھیے, انسان کی عمر جیسے جیسے بڑھتی ہے ویسے ویسے اس کا امیون سسٹم بھی کمزور ہوتا جاتا ہے, تو ویکسین ٹھیک سے ورک نہیں کرتی ہے, نئے انفیکشن ہونا شروع ہو جاتے ہیں, ان سیلس کی کمی ہو جاتی ہے جو نئے انفیکشن کو کنٹرول کرتے ہیں. جیسے جیسے عمر بڑھتی ہے, جو لوگ 65 سال کے اوپر کے ہیں عمر میں, ان کے لیے فلو کی ویکسین مختلف ہے, اس کا ڈبل ڈوز دیا جاتا ہے, اس لیے کہ ان کا امیون سسٹم کمزور ہو, تو اسی لیے ان کو پہلے پروٹیکٹ کیا جا رہا ہے. جن کو سیویئر ڈیزیز ہوتی ہے, جن کا امیون سسٹم تھوڑا کمزور ہے, جیسے 75 سال کے اوپر کے لوگ, پھر 65 سال کے اوپر کے لوگ, پھر کھلے گا ان کو کہ بھائی جنہیں کوئی بیماریاں ہو, جیسے ڈائبٹیز ہے, ہائپر ٹینشن ہے, ہارٹ ڈیزیز ہے.
ویسے میں اپنے سننے والوں کو بتانا چاہوں گی کہ کل جب میں نے فون کیا, ریکارڈنگ میں کل کرنا چاہ رہی تھی, تو ڈاکٹر رضوان جو ہیں انہوں نے بتایا کہ انہوں نے آج ویکسین لی ہے. کیا اثر ہوا اس کا؟
تو یہ پہلی ڈوز جو میں نے لی تھی تو 3 ہفتے پہلے, تو اس پہ تو مجھے بہت ہی معمولی سا صرف سائٹ آف انفیکشن کے اوپر, انجیکشن کے سائٹ کے اوپر تھوڑا سا فیل تھی کہ ہاں یہاں پہ ٹینڈر ہے. مگر دوسری ڈوز 3 ہفتے کے بعد جب میں نے لی, اور میں نے میڈرنا کی ویکسین لی تھی, تو اس میں مجھے 8 گھنٹے کے بعد مجھے تھوڑا فیورش فیل ہوا, اور اس کے ساتھ ساتھ تھوڑا چلی اور ہیوینیس, اور بس یہ مجھے فیل ہوا. اس کے لیے میں نے ٹائنانول اور بیسک دوائیاں جو ہیں اینٹی الرجی کے لیے بھی, 3-4 ٹیبلٹس میں نے لی ہوں گی ٹوٹل 4-4 گھنٹے کے وقت سے, اور آج میں الحمدللہ 90% ٹھیک.
بالکل. اور ڈاکٹر نفیس, آپ نے بھی لی ہے ویکسین؟
میں نے فائزر کی ویکسین لی, جب فرسٹ شاٹ لیا تو کچھ پتا نہیں چلا, جیسے ہر ویکسین ہوتی ہے, بلکہ مجھے تو جب ٹیٹنس والا شاٹ لگتا ہے تو اس میں زیادہ میرا بازو میں سوجن آتی ہے, اور سیکنڈ شاٹ لیا تو وہی سیم سے ذرا سا لگا, مطلب تھوڑا سا سویلنگ تھی, کچھ نہیں ہوا, تو مجھے تو پتہ ہی نہیں چلا کہ ویکسین لگی نہیں لگی. لیکن اگر تھوڑا بہت حرارت آ رہی ہے تو دیٹ از اے گڈ نیوز. یہ گڈ نیوز اس لیے ہے کہ آپ کا امیون سسٹم ورک کر رہا ہے. اگر تھوڑا بخار آتا ہے, تھوڑا گرمی ہوتی ہے جہاں شاٹ لگا ہے, تھوڑی سویلنگ ہو رہی ہے, تو یہ اچھی خبر ہے کہ انسان کا جسم جو امیون سسٹم ہے وہ آپ کا اسٹرانگ ہے, اس میں قوت ہے, طاقت ہے. یہ گریٹ نیوز, اس سے مایوسی کی بات نہیں ہے. جیسے رضوان صاحب نے کہا ایک ہی الرجی کا افیکٹ ہے اس میں, اس میں نہیں ہے, کچھ لوگوں کو ہے. میرے خیال سے امریکہ میں اب تک تو میرے خیال سے 5 ملین سے تو اوپر ہو گیا ہوگا ویکسین.
اچھا,
میرے خیال سے 10 سے 15 رپورٹ ہیں جو کہ لوگوں, کچھ لوگوں کو الرجی کی ہسٹری ہے.
تو ڈاکٹر صاحب, کیا آپ لوگ ڈاکٹرز ہونے کی وجہ سے اتنے پریولیج تھے کہ آپ سے پوچھا گیا کہ موڈرنا لیں گے یا فائزر لیں گے, یا ویسے ہی مطلب رینڈم ہے یہ؟
نہیں, اس میں اس وقت کوئی چوائس نہیں ہے. آپ اگر کیا, آپ کا اپوائنٹمنٹ ہے, جو اویلیبل ہے وہ آپ کو ملے گی.
اچھا,
لیکن فرسٹ ڈوز جو ملے گی وہی سیکنڈ ڈوز لیجیے.
اب ہم لوگ جب آپس میں ملا کریں گے, لوگ ملیں گے تو یہی گفتگو ہوا کرے گی کہ کون سی ویکسین لینے کا. تو بہت میں آپ کا شکریہ ادا کروں گی ڈاکٹر نفیس صاحب اور ڈاکٹر رضوان ہمارے اس پروگرام شرکت کے لیے, اور امید ہے کہ کوئی نئی پیش رفت جب ہوگی تو آپ ضرور ہمارے سننے والوں کو اس سے بھی آگاہ کریں گے.
ہم وائس آف امریکہ واشنگٹن سے آپ سے مخاطب ہیں,
اور سامعین اس کے ساتھ ہی اجازت دیجیے شہناز عزیز کو آج کا یہ پروگرام ختم کرنے کی. آئندہ ہفتے آپ سے پھر ملاقات ہوگی, اس وقت تک کے لیے خدا حافظ.
پروگرام آپ نے سنا راؤنڈ ٹیبل.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.
ताज़ा तरीन खबरें, रेडियो प्रोग्राम्स, ऑडियो और वीडियो रिपोर्ट्स देखने, सुनने और पढ़ने के लिए अपने स्मार्टफोन पर डाउनलोड कीजिए VOA उर्दू की ऐप, जो गूगल प्ले और ऐप स्टोर पर दस्तयाब है। खबरें अब हर वक्त आपकी मुट्ठी में।
आपकी राय हमारे लिए बहुत अहम है। फीडबैक देने के लिए फॉलो कीजिए हमारे सोशल मीडिया अकाउंट्स, ट्विटर और